أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين وقال موسى يا قوم إن كنتم آمنتم لله آمنتم بالله فعليه توكلوا إن كنتم مسلمين فقالوا على الله توكلنا ربنا لا تعمل ربنا لا تجعلنا فتنة للقوم الظالمين فقالوا على الله توكلنا ربنا لا تجعلنا فتنة للقوم الظالمين سورة يونس آيات 85 و 86 اور موسیٰ نے کہا اے میری قوم اگر تم اللہ پر ایمان لائے ہو تو اسی پر توکل کرو اور تم فی الحقیقت فرما بردار ہو جاؤ تو انہوں نے جواباً کہا اللہ پر ہی ہم توکل رکھتے ہیں اے ہمارے رب ہمیں ظالم لوگوں کے لیے ابتلا نہ بنانا اس ضمن میں سب سے پہلی حدیث جو میں نے چنی ہے وہ حضرت مغیرہ بن ابھی قرہ سے مروی ہے وہ کہتے ہیں کہ میں نے انس بن مالک کو یہ کہتے ہوئے سنا کہ ایک شخص نے کہا یا رسول اللہ کیا میں اس اونٹنی کو باندھوں اور پھر توکل کروں یا اسے کھلا چھوڑ دوں اور پھر توکل کروں تو آپ نے فرمایا اسے باندھو اور پھر توکل کرو حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام اسی حدیث کی تشریح میں فرماتے ہیں خدا تعالیٰ پر بھروسہ کے یہ معنی نہیں ہیں کہ انسان تدبیر کو ہاتھ سے چھوڑ دے بلکہ یہ معنی ہیں کہ تدبیر پوری کر کے پھر انجام کو خدا تعالیٰ پر چھوڑ دے اس کا نام توکل ہے اور اگر تدبیر نہیں کرتا اور صرف توکل کرتا ہے تو اس کا توکل پھوکا جس کے اندر کچھ نہ ہو اس کا توکل پھوکا ہوگا اور اگر نری تدبیر کر کے اس پر بھروسہ کرتا ہے اور خدا تعالیٰ پر توکل نہیں ہے تو وہ تدبیر بھی پھوکی یعنی جس کے اندر کچھ نہ ہو وہ تدبیر بھی پھوکی ہوگی ایک شخص اونٹ پر سوار تھا ہاں حضرت صلی اللہ علیہ وآلہ وسلم کو اس نے دیکھا تعظیم کے لیے نیچے اترا اور ارادہ کیا کہ توکل کرے اور تدبیر نہ کرے چنانچہ اس نے اونٹ کا گھٹنا نہ باندھا جب رسول اللہ صلی اللہ علیہ وسلم سے نکل آیا دیکھا کہ اونٹ نہیں ہے واپس آ کر حضرت صلی اللہ علیہ وسلم سے شکایت کی کہ میں نے تو توکل کیا تھا لیکن میرا اونٹ جاتا رہا آپ نے فرمایا کہ تو نے غلطی کی پہلے اونٹ کا گھٹنا باندھنا تھا پھر توکل کرنا تھا تو یہ ٹھیک تھا دراصل توکل کا مضمون ہماری ساری زندگی پر پھیلا پڑا ہے زمیندار جو بیج بوتے ہیں وہ دراصل اپنے زور سے تو بیج کو نہیں اگاتے وہ تو بیج پھینک دیتے ہیں اور نظام قدرت ہے جس نے بیج کے اندر پیچ در پیچ باریکیاں پیدا کر رکھی ہیں اس بیج کے اندر جو اگنے کا مادہ ہے وہ اتنا حیرت انگیز ہے کہ اگر انسان اس پر غور کرے تو اسی میں محو حیرت رہ جائے کہ کتنی باریکیاں ہیں. ورنہ دیکھنے میں تو ایک بظاہر ایک دانہ ہے جس کو پھینک دیا اور وہ اگایا, اور پھر اس کے ساتھ بتر کا آنا, منافی زمین پر پڑنا بیج کا, بارش کا پانی نہ زیادہ ہونا نہ کم ہونا, یا ویسے کھیت کو پانی زیادہ دیا ہو نہ کم دیا ہو, بہت سے ایسے مواجہات ہیں جو ضروری ہیں بیج کو اگنے کے لیے. بس ہم لوگ یہ سمجھتے ہیں کہ توکل شاید اسی کا نام ہے کہ کسی پر توکل کر لو, کسی پر اعتبار کر لو. توکل بہت گہرا مضمون ہے. ایک بیج کی مثال دیکھیں, جیسا کہ میں نے بیان کیا ہے, اس پر غور کرتے چلے جائیں تو جتنا غور کریں گے اس میں عظیم الشان گہرائی پہ گہرائی اور گہرائی پر گہرائی نظر آتی چلی جائے گی. پھر وہ بیج کا نظام پیدا کیسے ہوا, آغاز اس کا کیسے ہوا, کیوں ہر بیج کو اپنے سا بیج پیدا کرنے کی صلاحیت نصیب ہوئی, اور پھر بیج بھی تو کئی قسم کے ہیں. کئی بیج ایسے ہیں کہ جن کو پھیلانے کے لیے خاص قسم کی شکل ضروری ہے, کیونکہ اس کے اوپر ایک برسا آتا ہے اور وہ بیج ہلکا ہو کر ہواؤں سے اڑتا ہے, اور اتنا اڑتا ہے کہ بعض دفعہ سمندر پار چلا جاتا ہے. اب خدا تعالیٰ نے دنیا میں بیج پھیلانے کا جو انتظام کیا ہوا ہے یہ بھی تو توکل ہی ہے, اور انسان کبھی غور نہیں کرتا کہ اس توکل کے بغیر ہمارا ایک چھوٹے سے چھوٹا بیج بھی, اس کو اک کا پودا کہتے ہیں, اس کا بیج بھی نہیں پھیل سکتا. اتنا حیرت انگیز نظام ہے کہ بعض دفعہ بعض گٹھلیاں ایسی ہیں جن کو جب تک کوئی بڑا جانور کھا نہ لے وہ گل ہی نہیں سکتی. اور مثلا ہاتھی جب وہ کھا لیتا ہے تو اس کے پیٹ کے تیزاب سے وہ گلتی ہیں, اور چونکہ ہاتھی لمبے سفر کرتے ہیں اس لیے جب وہ ان کو نکالتے ہیں تو ان میں اگنے کی صلاحیت پیدا ہو چکی ہوتی ہے. بس نظام قدرت تو ایسا عجیب نظام ہے کہ ذرے ذرے میں خدا دکھائی دیتا ہے اگر انسان کو دیکھنے کی بصارت ہو. اس لیے توکل کے مضمون کو یوں عام نہ سمجھیں, بہت گہرا اور وسیع مضمون ہے. حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, حضرت عمر بن خطاب سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, اگر تم اللہ پر ایسا توکل کرو جیسا کہ حق ہے تو تمہیں ویسے رزق دیا جائے گا جیسے پرندوں کو دیا جاتا ہے, وہ خالی پیٹ صبح کو نکلتے ہیں اور بھرے پیٹوں سے شام کو واپس آتے ہیں. یہ مضمون بھی دوہرے معنی رکھتا ہے. پرندہ اڑ کر جب جاتا ہے تو محنت کرتا ہے, بیج کو تلاش کرتا ہے, کھودتا ہے, اس کو پتہ ہے کون کون سی جگہ کھودی جائے گی تو وہاں سے بیج نکلے گا. تو اگر ایک غریب انسان ہو اور وہ کلہاڑا لے کر نکل جائے یا اور کوئی ایسا ہتھیار لے کر جس کو چلانے سے اس کی روزی کمائی جا سکتی ہو, تو اس نے خدا پر توکل کیا اور لوگوں کے سامنے ہاتھ ہی پھیلائے. ایسے خدا پر توکل سے, یہ ہمارا ایسا خدا ہے جو ضرور پھر اس کی روزی کا سامان پیدا کر لے گا. بعض لوگوں کو اس کے برعکس عادت ہوتی ہے کہ اپنا فخر ننگا کرتے ہیں, بظاہر کہتے ہیں کہ ہم نے مانگا تو کچھ نہیں, کسی کے سامنے ہاتھ نہیں پھیلایا, وہ ان کا چہرہ, ان کی آنکھیں, ان کے جسم بول رہا ہوتا ہے کہ ہمیں کچھ دو. قرضی کے پہچاننے والے پہچان لیتے ہیں, ان کی پیشانیوں پر جو علامتیں ہیں ان سے ہی پتہ چل جاتا ہے. اور بعض لوگ باوجود فاقہ کشی کے اپنے آپ کو چھپاتے ہیں اور سنبھال کے رکھتے ہیں, ہنس کر بات کرتے ہیں, چہرے پر اپنی بھوک کا اثر نہیں آنے دیتے. بس ایسی صورت میں توکل کے مضمون کو دیکھیں تو کتنا بدلتا جاتا ہے. محض مانگنا توکل نہیں, حالت غریبانہ بنا کر اگر حالت مانگنے لگے تو وہ بھی توکل کے خلاف ہے. چنانچہ فرمایا تمہیں رزق دیا جائے گا جیسے پرندوں کو دیا جاتا ہے, وہ خالی پیٹ صبح کو نکلتے ہیں اور بھرے پیٹوں کے ساتھ شام کو واپس لوٹتے ہیں. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ میری امت کے 70,000 لوگ جنت میں بغیر حساب کے داخل ہوں گے. یہاں 70,000 سے مراد ایک تکمیل کا لفظ ہے 70, اس میں سینکڑوں 70 ہو سکتے ہیں, اللہ کی مرضی ہے جتنا چاہے بڑھا لے. اور اس کا بھی توکل سے تعلق ہے, اگر توکل ہو کہ اللہ تعالیٰ بخش دے گا تو خدا جانے پہلے کتنے 70,000 ہو گزرے ہیں یا 70,000 ہو گزرے ہیں اور کتنے آئندہ آنے والے ہیں, دنیا کتنی باقی ہے, اور ہر نسل جو ہے وہ اللہ پر توکل کرے کہ وہ اس کی گنا بخش سکتا ہے اور جب چاہے گا بخش دے گا. لیکن ساتھ ایک شرط رسول اللہ صلی اللہ علیہ وسلم نے مقرر فرمائی ہے, یہ وہ لوگ ہوں گے جو دوسروں کے عیوب کی تلاش میں نہیں لگے رہتے اور نہ ہی فال لینے والے ہوں گے بلکہ وہ اپنے رب پر توکل کرتے ہوں گے. اب یہ دو باتیں ہیں, ان کا آپس میں گہرا تعلق ہے. جو لوگوں کی عیوب کی تلاش میں رہتے ہیں وہ پردہ دری کرتے ہیں, اور جو پردہ دری کرنے والے ہوں ان کو اللہ پر توکل کا کوئی حق نہیں, کئی گناہ اچھل کر خود بخود باہر آ جاتے ہیں. وہ جب خدا مناسب سمجھے ان کو باہر نکال دیتا ہے, مگر ایک مومن ایک نیک جان انسان گناہ کی تلاش میں نہیں رہتا, اور جو نہ گناہ کی تلاش میں نہیں رہتا اللہ بھی اسے ویسے ہی سلوک فرماتا ہے. اور دوسرا ہی نہ فال لینے والے, فال لینے کا مطلب یہ ہے کہ اٹکل مار کے بعض دفعہ تیروں سے بعض دفعہ دوسری چیزوں سے فال لی جاتی ہے کہ یہ ہو جائے گا تو یوں کروں گا, وہ ہو جائے گا تو یوں کروں گا, یہ ساری گپیں ہیں, اس کو توکل نہیں کہتے. توکل یہ ہے کہ غور کرے کہ یہ رستہ بہتر ہوگا, اور حالات یہ بتاتے ہیں کہ بظاہر یہ رستہ بہتر ہوگا, پھر اس رستے کے پیچھے چل پڑے. فال نکالنے والے تو ہمیشہ دھوکہ کھاتے ہیں. ایک ترمذی کی حدیث ہے, حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, جس شخص کو فاقہ نے آ لیا اور اس نے اس فاقے کی حالت کو لوگوں کے سامنے پیش کیا تو اس کا فاقہ دور نہ ہوگا. وہ جو پیش کرنے کا مضمون ہے وہ میں پہلے بیان کر چکا ہوں, خواہ زبان سے پیش کرے خواہ آثار سے پیش کرے, ایسے لوگ ہمیشہ فاقے کا شکار ہی رہتے ہیں. لوگوں کی خیرات سے کسی کا کچھ نہیں بنا کرتا, اور جس پر فاقہ آیا اسے وہ اللہ کے سامنے پیش کرے تو اللہ تعالیٰ جلد یا بدیر اس کے لیے رزق نازل کرے گا. اب یہاں جلد یا بدیر کا لفظ بہت ہی اہمیت رکھتا ہے. توکل کا مطلب یہ نہیں ہے کہ تم نے ادھر توکل کیا ادھر روٹی مل گئی کہیں سے. توکل کا مطلب تو یہ ہے کہ انسان اصرار کے ساتھ توکل پر بیٹھا رہے اور پھر یقین کرے کہ بالآخر میرا خدا میرے رزق کا سامان تیار کر دے گا. ایک شخص کے متعلق بیان کیا جاتا ہے کہ اسے بہت زاہد بننے کا شوق تھا, اور وہ زاہد بن کر جنگل میں ایک درخت کے نیچے جا چکا اور کہا کہ میں تو کسی سے نہیں مانگوں گا, اللہ مجھے رزق دے گا تو میں لوں گا. اب وہ شخص کچھ دیر تو اسی طرح رہا, لوگوں میں مشہور ہو گیا کہ ایک بہت بزرگ عابد انسان بیٹھا ہوا ہے, جگہ جگہ سے لوگ تحفے لانے شروع کیے لوگوں نے, اور اس کے درخت کے نیچے ڈھیر لگ گئے کھانوں کے, اور لوگوں کو بھی بانٹنے لگا. اب خدا تعالیٰ نے اس کو آزمانا تھا, چنانچہ ایک دن ایسا ہوا کہ ہر ایک نے سمجھا कि दूसरा ले गया होगा और उस दिन उसको कुछ भी ना मिला, सारा दिन दरख्त के नीचे बैठा रहा, भूखा प्यासा बुरा हाल। आखिर ख्याल आया कि देखना चाहिए जाकर, बाहर निकला और एक जाके एक दरवाजे खटखटाया एक जगह, तो दरवाजे वाले ने जब देखा उसने कहा ओहो आप इधर आ गए हैं, माफ करना गलती हो गई, हम तो भूल ही गए थे, हमें चाहिए था पहुंचना। तो उसने दो रोटियां उसको और कुछ सालन दे दिया। वो चलने लगा तो कशफन उसको वो कुत्ता दिखाया गया उसका जो बातें कर रहा था। कुत्ते ने कहा मैं इस दरवाजे पे बैठा हुआ हूं और किसी और दरवाजे पे नहीं जाता, मेरा हक है, एक रोटी मुझे दो। उसने वो रोटी उसको पकड़ा दी और खा के चलने ही लगा था, वो खिला कर चलने ही लगा था तो कुत्ता पीछे पीछे आ गया। उसने कहा एक रोटी से मेरा पेट नहीं भरता, ये दोनों रोटियां तूने मेरे मालिक से ली हैं, अपने मालिक को छोड़कर मेरे मालिक के पास आए हो, इसलिए अपने मालिक की चीज का मैं हकदार हूं। चुनाचे वो दोनों रोटियां फेंक कर रोता हुआ वापस अब जख्म पर चला गया। और इत्तफाक ऐसा हुआ कि उस वक्त लोगों को याद आ गया और लोगों ने फिर वहां रिस्क पहुंचाना शुरू कर दिया। खुदा तआला ने यह सबक देना था, देखो तवक्कुल कोई मामूली बात नहीं है, और ना ही तवक्कुल का यह मतलब है कि उधर तवक्कुल किया उधर ही फौरन मिल गया। अल्लाह चाहे तो फौरन दे देता है, ना चाहे तो फौरन नहीं देगा। बीज देखें आप डालते हैं, तवक्कुल करते हैं, बाद में बीज जाया हो जाते हैं, बाद में फसल उगती भी है तो जैसे मसीह मौऊद ने फरमाया फोकी, उसके अंदर कुछ नहीं होता। जमींदार जानते हैं कि तवक्कुल किया था और एक साल ऐसा आया कि उसमें कुछ ना निकला, लेकिन तवक्कुल के साथ अल्लाह ताला ने कुछ ऐसे मज़मून बांधे हुए हैं जिन पर गौर करने के नतीजे में तवक्कुल के हकीकी माने समझ आते हैं। ये खुदा ताला का निज़ाम जो है पैदाइश का, ये भी एक ख़ास चक्कर खाता है, जैसा कि हजरत यूसुफ के ज़माने में 7 साल का कहर आया था। तो ये निज़ाम भी बाद दफ़ा पहले रोया में बता दिया जाता है, बाद दफ़ा बगैर बताए भी अगर ज़मींदार गौर करे तो मालूम करता है कि एक ख़ास चक्कर होता है। नाचे मैं जो अपनी ज़मींदार ज़मीनों का इंचार्ज मुकर्रर था, मैंने ये असूल बना कर रखा हुआ था और यही मैं अपने अजीज़ मंसूर अहमद साहब को बताता हूँ कि याद रखो कि हर चौथे साल एक इत्तला आएगा। और तवक्कुल ये नहीं है कि कहो कि देखो हमने तो बीज फेंका और कुछ नहीं मिला, तवक्कुल के साथ सब्र शामिल है। तो तुम जब बीज फेंको तो सब्र करो और अंदाज़ा फाल ना लगाओ बल्कि कानून कुदरत को पढ़ो। और कानून कुदरत जहाँ तक मैंने पढ़ा मुझे यही बताता है कि 4 साल के बाद एक इत्तला का साल आया करता है करीबन, उस जो पहले 3 साल हैं उनमें बचा के रखो। चुनाचे हज़रत यूसुफ अलैहिस्सलाम की रुईदात से यही पता चलता है कि उस वक्त बचा के रखना चाहिए, ये नहीं कि जो आया वो सब कुछ खर्च कर दिया। अब ये भी तवक्कुल के खिलाफ है कि जो आया सब कुछ खर्च कर दिया कि अल्लाह ने दिया और भी दे देगा। तो निज़ाम तवक्कुल तो बहुत गहरा निज़ाम है, एक बात से दूसरी बात निकलती चली जाती है। हजरत उम्मे सलमा रज़ियल्लाहु ताला अन्हा से रवायत है कि उर्दू हिस्सा पढ़ देता हूँ। हजरत उम्मे सलमा से मरवी है कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम जब घर से निकलते तो फरमाते थे कि अल्लाह के नाम के साथ उस पर तवक्कुल करते हुए मैं घर से बाहर निकलता हूँ। हर रोज जब इंसान घर से बाहर निकलता है तो इस ख्याल से कि सब कुछ ठीक ठाक है, पूरी एहतियातें भी नहीं पूरी करता, लेकिन अगर एहतियातें भी पूरी करे तो यकीन करे कि जब तक खुदा ताला का फजल शामिल नहीं होगा कोई खराबी पैदा हो जाएगी। बाज़ दफ़ा मोटर के एक्सीडेंट होते हैं, एक आदमी बहुत एहतियात से चला रहा है और हर तरह की बेहतरीन कार उसने रखी हुई है जिसमें किसी किस्म का कोई खतरा नहीं, और सामने से आने वाला एक शराबी ड्राइवर है उसने उसको टक्कर मार दी। अब देखें तवक्कुल जो करने वाला है वो साथ दुआ भी करके चलेगा, और जब दुआ करके चलेगा तो जरूर अल्लाह ताला उसकी मदद फरमाएगा। एक दफा मुझसे मिले एक हमारे अजीज पायलट थे, उन्होंने बयान किया कि मैं हमेशा जंग के दौरान जब जहाज पे जाया करता था तो ये दुआ किया करता था कि वो जो सफर की दुआ है सुहानी सखर नहाजा व मा कुन्ना लहु मुकरिनीन व इन्ना इला रब्बिना लमुनक़लिबून, ये दुआ कहते मैं लिख भी लिया करता था जहाज के ऊपर और पढ़ता भी जाया करता था। कहते हैं हमेशा खुदा के फज़ल से सख्त बमबारी सख्त तोपों में से निकल कर मैं हमेशा वापस आता रहा। एक दफा भूल गया और उसी दफा मैं तोप का निशाना बना, और ये अल्लाह ताला ने फजल फरमाया कि मुझे चूंकि तवक्कुल की आदत थी उस वक्त मुझे याद आया और मैंने तवक्कुल शुरू किया, तवक्कुल की दुआ पढ़नी शुरू की तो खुदा ताला ने मुझे जिंदा बचा लिया और उस कैद से भी निस्बतन सहूलत से निजात बख्शी। तो तवक्कुल का मजमून तो जिंदगी के हर पहलू पे हावी है। तवक्कुल करने वाले और ना तवक्कुल करने वालों में बहुत नुमाया फर्क होता है। जो सच्चा तवक्कुल करके चलते हैं अल्लाह ताला उनको हजार नुकसान से बचाता है, हजार हादसात से बचाता है, मगर फाल के तौर पर ना करें, गौर करें, फिक्र करें और निज़ाम कुदरत को पढ़ें और उसके मुताबिक कोई फैसला करें। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो दुआ की जो दुआ हजरत उम्मे सलमा रज़ियल्लाहु ताला अन्हा ने बयान की है वो आगे चलती है। मैं घर से बाहर निकलता हूँ, ऐ अल्लाह हम तुझसे इस बात की पनाह तलब करते हैं कि हम फिसल जाएं या गुमराह हो जाएं, या हम जुल्म करें या हम पर जुल्म किया जाए, या हम जहालत करें या हमारे खिलाफ जहालत की जाए। हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं असल में तवक्कुल ही एक ऐसी चीज़ है कि इंसान को कामयाब और बामुराद बना देता है। अल्लाह ताला फरमाता है वमन यतवक्कल अलल्लाह फहुव हसबुहु, जो अल्लाह ताला पर तवक्कुल करता है अल्लाह ताला उसको काफ़ी हो जाता है, बशर्ते कि सच्चे दिल से तवक्कुल के असली मफहूम को समझ कर सिद्क़ के दिल से कदम रखने वाला हो और सब्र करने वाला और मुस्तक मिजाज हो, मुश्किलात से डर कर पीछे ना हट जावे। दुनिया गुज़श्तनी और गुज़ाश्तनी है, इस लायक है कि इसको भूला जाए और तरक कर दिया जाए, और इसके काम भी ऐसे ही हैं। बस इंसान को लाजिम है कि उसका गम ना करे और आखिरत का फिक्र ज़्यादा रखे। अगर दीन के गम इंसान पर गालिब आ जाएं तो दुनिया के कारोबार का खुद खुदा मुतकफ़िर हो जाता है। फिर फरमाते हैं इंसान को मुश्किलात के वक्त अगरचे इस्तराब होता है मगर चाहिए कि तवक्कुल को कभी हाथ से न जाने दे। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को भी बदर के मौके पर सख्त इस्तराब हुआ था। कितना एक बारीक फर्क दिखा दिया आपने, सख्त इस्तराब हुआ था, चुनाचे अर्ज करते थे या रब्बे इन अहलक का हाजिल इसाबा था फलन तो बदा, मगर आपका इस्तराब फ़कत बशरी तकाजा से था क्योंकि दूसरी तरफ तवक्कुल को आपने हरगिज हाथ से नहीं जाने दिया था। आसमान की तरफ नज़र थी और यकीन था कि खुदा ताला मुझे हरगिज ज़ाया नहीं करेगा, यास को करीब नहीं आने दिया। ऐसे इस्तराबों का आना तो इंसानी अखलाक और मदारिज की तकमील के वास्ते ज़रूरी है, मगर इंसान को चाहिए कि यास को पास ना आने दे। इंसान को तरह तरह के ख्यालात इस्तराब वसवसा डालते हैं मगर ईमान इन वसाविस को दूर कर देता है। بشریت اضطراب خریدتی ہے اور ایمان اس کو دفع کر دیتا ہے. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلل فلا هادی له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يَذْكُرُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ. اذْكُرُوا اللَّهَ يَذْكُرْكُمْ وَادْعُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.